और अब आगे हम देख रहे हैं कि हमारे पास सूरत अल माईदा है। तवील सूरतों में से सूरत बकरा, सूरत आले इमरान, सूरत निसा चौथी सूरत है। तो नोट कीजिए, तवील सूरतों में चौथी सूरत अल माईदा। ख्वान को कहते हैं टेबल क्लॉथ। एक मुतालबा था बनी इसराइल के उन लोगों का जो हज़रत ईसा के दौर में थे, कि जैसे पहले दौर में मनसलवा उतरा तो फिर अब ज़रा हमें भी कुछ खाना दीजिए। इसका जिक्र इंशाल्लाह सूरत के एंड पे होगा। पिछली सूरत की तरह ज़रा इसका भी एक ओवरव्यू देखिएगा। तो सूरत मायदा के मजामीन का तज़िया क्या करेंगे, आयत 1 से 11 जो असल में पहले दो रुकू बनते हैं, इसका मजमून क्या है, अहकामे शरीयत और तकमीले शरीयत का ऐलान। यानी अल्लाह ने आज के दौर में मुसलमानों को क्या हुक्म दिए हैं शरीयत में, और फिर शरीयत तकमील तक पहुंच गई। अल यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम नेमती वरदीतु लकुमुल इस्लाम दीना की बात है इधर, कि अल्लाह ने मुसलमानों पर ये शरीयत पूरी कर दी। फिर इसके बाद आयत नंबर 12 से 43, यानी एक लंबा हिस्सा, एक तवील हिस्सा, 12 to 43, जो कि असल में 3 to 6 यानी 3 रुकुओं पर मबनी है। इसका मजमून क्या है, अहले किताब की शरीयत पर अमल और निफाज़े शरीयत के लिए जिद्दोजहद से किनारा कशी करना, पहलू तही करना। यानी पिछली शरीयतें, पिछली कौमें, पिछले लोग, पिछले मजाहब के लोगों ने क्या गलती की जो आज उम्मत मुस्लिमा ने नहीं करनी। और आपको सूरत मायदा में कई जगह अंदाज मिलेगा कि आप कुरान ने पाक नहीं तौरात पढ़ रहे हैं। यानी आप कह सकते हैं कि अगर किसी को बाइबल पढ़ने का शौक है आज के दौर में तो सूरत मायदा पढ़ ले। कुरान पाक में पिछली किताबों की जो सही चीज़ें थी वो सब अल्लाह ने जमा कर दी, और बाकी आज तो सिर्फ इजाफे हैं और ख्वाहिशात हैं। तो जब कौमें अपने मुल्कों में शरीयत नाफिज करने से और अपनी ज़ात पे उस किताब को लगाने से पीछे हटती हैं, तो अल्लाह ताला फिर उनसे नेमते छीन लेता है। फिर आयत 44 से 50, जो रुकू नंबर 7 है, इसका मजमून है निफाज़े शरीयत के लिए पुरजोर ताकीद। यानी 3 दफ़ा अल्लाह ताला ने इसमें फरमाया कि अगर तुमने शरीयत को नाफिज ना किया तो तुम फासिक हो, तुम जालिम हो, और होते होते तुम कुफर के दर्जों पे भी पहुंच जाओगे। तो शरीयतें सिर्फ जिक्र के लिए नहीं आती, कानून साजी अमल के लिए होती है। किताबें सिर्फ पढ़ पढ़ कर चूमने के लिए नहीं होती, उस पे अमल करना है। तो वो इंशाल्लाह हम देखेंगे भी इसकी डिटेल्स में। और उसके बाद पे 51 से 64, जो रुकू नंबर 8 है, हिज़्बुल्लाह के औसाफ। यानी आप चाहते हैं कि अब अल्लाह के गिरोह में आ जाएं, आप अल्लाह वाले बन जाएं, कल क़यामत के दिन लोग आपको अल्लाह ताला के गिरोह में शामिल करें, तो फिर आपको अपने अंदर कुछ खूबियाँ लानी है, वो इधर हम देखेंगे। और फिर उसके बाद इंशाल्लाह हम चलते हैं आयत बायत सूरत मायदा का जायज़ा। आयत 1 से 2 अहम असूली हिदायत हैं और अहकामात शरीयत हैं, यानी वो चीज़ें जो कॉमन रहीं और असल हैं दीन की, ख़ास तौर पे वादों को पूरा करना। फिर आयत नंबर 3 दीन इस्लाम की तकमील का ऐलान है। आयत नंबर 4 से 5 अल्लाह ताला ने पाकीज़ा चीज़ें हलाल फरमाई हैं। आयत नंबर 6 वुज़ू के फ़राइज़ का बयान है। 7 शरीयत एक नेमत और कलिमा तय्यबा एक अहद है। देखिए कम अज़ कम इन चीज़ों को देख कर सुन कर खुश तो हुआ करें कि अल्लाह ने हमें कितना प्यारा कुरान दिया है, और इस तौफीक पे भी अल्लाह का लाख शुक्र कीजिए कि आज ये चीज़ें हमारे सामने खुल खुल के आ रही हैं। बीच की एक ऐसी सदी गुजरी कि जिसमें कुरान इस तरह नहीं मिला हमारी पिछली नस्लों को, जो हमारे बड़े गुजर गए इंसेस्टर्स, और उसका नुकसान आज की नस्लों के बिगाड़ की सूरत में और इल्म से दूरी के तौर पर हम सब के सामने है। फिर आप देखिए आयत नंबर 8 से 10, अदल के अलम बरदार बनकर खड़े हो जाओ, अदल का झंडा उठा लो। अलम बरदारी क्या होती है, अलम झंडे को कहते हैं, फ्लैग, यानी अपनी ज़िंदगी का मकसद ये बना लो कि मैंने झंडा उठा के खड़े होना, हक़ का झंडा, अदल का झंडा। किसी के ऊपर उसकी ज़द पड़े, किसी की चोट पड़े, नाम पड़े, जो मर्ज़ी हो जाए, वो आपने इसको लेकर चलना है। फिर इसी तरह से आयत नंबर 11 भरोसा अल्लाह ताला ही पर करना है इंशाल्लाह। आयत 12 बनी इसराइल से अहद शरीयत, यानी जैसे आज हमें शरीयत दी गई और अहद लिए गए, इसी तरह उनसे भी लिए गए थे। 13 to 14 बनी इसराइल पर अल्लाह ताला की रहमत से दूरी की वजह अहद की खिलाफ वर्जी थी। तो कांप जाता है बंदा ये बात सुनकर कि अच्छा अगर वो पीछे हटे और उन पर अल्लाह की रहमत जो थी हट गई, तो फिर आज हम जब अपने अहद नहीं पूरे कर रहे और उनकी खिलाफ वर्जियाँ कर रहे हैं, तो फिर हमारे साथ क्या होगा। फिर आयत नंबर 15 to 16 اہل کتاب کو نبی اکرم صلی اللہ علیہ وسلم اور قرآن پر ایمان لانے کی دعوت دی جا رہی ہے. آیت نمبر 17, حضرت عیسیٰ علیہ السلام معبود نہیں مخلوق ہیں, یعنی جنہوں نے ان کو اللہ کا بیٹا یا پھر خود خدائی بنا دیا ان کے لیے خاص طور پر یہ بات ہے. آیت نمبر 18, اللہ کی محبوب امت ہونے کا دعویٰ, یعنی یہ دعوے ہی تو اصل میں مارتے ہیں. نحن احباؤ ہو, وی آر چوزن پیپل, وی آر بیلوڈز آف اللہ سبحانہ تعالیٰ, پھر عمل کون کرے کیونکہ پیارے اتنے ہیں, اور نعوذ باللہ اللہ پہ بھی تہمت لگ گئی کہ وہ اپنے پیاروں کو ایسے ہی چھوڑ دے گا حالانکہ وہ عدل بھی ہے. پھر اسی طرح سے آیت 19, اہل کتاب کے لیے اتمام حجت, یعنی حجت پوری کی جا رہی ہے کہ دیکھ لو پھر کل نہ کہنا ہمیں, یہ انداز ہے. آیت 20 سے 24, بنی اسرائیل کا نفاذ شریعت کے لیے قتال سے انکار, ہم نہیں کر سکتے, جائیں آپ اور خود ہی کر لیں اپنے اللہ کے ساتھ مل کے, یہ انداز تھا. اور اسی طرح سے شریعت کو بھی نہیں مانا, نہ قتال کو ماننا نہ شریعت کو ماننا, کیا بات تھی جو اس قوم نے مانی. تبھی تو اللہ کے نبی نے فرمایا کہ موسیٰ علیہ السلام مجھ سے زیادہ ستائے گئے. آپ ایک استاد ہونے کے ناطے اس درد کو محسوس کریے جس کے اسٹوڈنٹس پڑھے ہی نہ, سبق ہی نہ یاد کریں. ایک ماں ہونے کے ناطے سوچیے جس کے بچے اس کی بات نہ مانیں, اور وہ ملک جس کے حکمران جو کہہ لیں عوام کے کانوں پہ جوں نہ رینگے, کسی کو بھی اچھا نہیں لگتا. بالکل اسی طرح سے یہ وہ رویے تھے جس کی وجہ سے اللہ تعالیٰ نے ان کو ہٹا کر آج مسلمانوں کو یہ جگہیں دے دیں. پھر آئے 25 سے 26, حضرت موسیٰ علیہ السلام کی بزدل قوم کے خلاف بد دعا, کہ اللہ بس انف از انف, اب مجھے ان کی کوئی ذمہ داری نہ دے, تو جان اور یہ جان, میں اپنی ذمہ داری لے لیتا ہوں, جو میں کر سکتا ہوں زیادہ سے زیادہ اپنے بھائی کی لے لوں گا. پھر آئے 27, قربانی صرف متقیوں ہی کی قبول ہوتی ہے. کوئی بھی چیز قربان کرتے وقت سوچئے, بڑے بڑے بکرے چھترے تو لینے ہیں لیکن اگر تقویٰ نہ ہوا تو ہو سکتا ہے کہ یہ قربانیاں وہیں پڑی رہیں. پھر اسی طرح آئے 28 سے 31, حابیل کا حکیمانہ واز اور شہادت. حابیل وہ شخص تھا جو پہلی دفعہ دنیا میں زمین پہ اپنے ہی بھائی قابیل کے ہاتھوں قتل ہوا, اور اس نے کیا خوبصورت باتیں کی, اس کو اللہ تعالیٰ نے ہمارے لیے گائیڈ لائن بنا دیا. آئے 32, انسانی جان کی حرمت کیا ہے کیسے ہے, اور کسی کی جان نہ لے سکتے ہیں اور نہ کسی کو جان دے سکتے ہیں آپ, یہ کام اللہ کے ہاتھ میں ہے, الا یہ کہ اللہ تعالیٰ آپ کو کسی کی جان بچانے کا ذریعہ بنا دے, جیسے آج کے ڈاکٹر صاحبان. اسی طرح آئے 33 سے 34, فساد پھیلانے والوں کی سزا کیا ہے, اس کا تذکرہ ہے, خاص طور پہ آپ کہہ لیجئے کہ ڈکیتی کی سزا ہے ادھر. پھر آئے 35 میں اللہ کا وسیلہ قرب کیسے حاصل ہوگا, یعنی اللہ تعالیٰ کی قربت کیسے حاصل ہوتی ہے, کس چیز کا وسیلہ بنا سکتے ہیں اور کس کا نہیں. پھر 36 سے 37 میں کافر جہنم سے نہیں نکل سکتے, کوئی جیل میں چلا جائے یا ڈال دیا جائے تو کیا آرام سے اس کو باہر نکلنے دیں گے, تو یاد رکھیے کہ جہنم کفر کرنے والے کے لیے جیل ہے. پھر 38 سے 40, چوری کے جرم کے لیے حد, آپ سے کوئی پوچھ سکتا ہے قرآن پاک میں کہاں لکھا ہے کہ چور کی یہ حد ہے, تو آپ کہہ دیجئے گا کیا ہے 38 سے 40 سورۃ المائدہ کے بیچ میں. 41 سے 43, زبان سے ایمان کا اظہار لیکن دل کی محرومی منافقت ہے, اللہ نہ کرے کہ ہم میں سے کوئی بھی اس طرح کی دوغلی شخصیت بن جائے. پھر اسی طرح 44, شریعت کے مطابق فیصلے نہ کرنے والے کافر ہیں, کیونکہ سیدھی سی بات ہے اللہ کی دنیا اللہ کا ملک تو قانون بھی تو اسی کا ہوگا نا, جس ملک میں رہتے ہیں آپ اسی کے قوانین کو ماننے کے پابند ہوتے ہیں, تو اس دنیا میں جس نے بھی رہنا ہے سیدھی سی بات ہے چلے جاؤ دوسری دنیا میں چلے جاؤ, جیسے کسی نے کہا میں گناہ کرنا چاہتا ہوں تو اس نے کہا اس دنیا میں چلے جاؤ جو زمین اللہ کی نہ ہو اور جہاں وہ تمہیں دیکھ نہ رہو, تو سیدھی سی بات ہے اس دنیا میں رہنا ہے تو سیدھے ہو کے رہنا پڑے گا, اور اللہ جیسی شریعت دے بھی کون سکتا ہے. انسان جو قوانین آج بنا رہے ہیں دیکھیے ذرا, کہیں عورت کے حق مارے گئے, کہیں مرد کے, کہیں ہوموسیکشوالٹی کو جائز کر دیا, کہیں کچھ سے کہیں کچھ, تو لوگ تو پھر اسی قسم کی چیزیں کریں گے, اور خود جو قوانین بناتے ہیں کچھ سال بعد اسی کی وجہ سے اتنے پریشان ہوتے ہیں کہ اس کو ہٹا کر دوسرا قانون لے آتے ہیں. پھر اسی طرح 45 میں دیکھیں گے شریعت کے مطابق فیصلے نہ کرنے والے ظالم ہیں, پہلے کیا تھا کافر پھر ظالم, اور 46 سے 47 میں شریعت کے مطابق فیصلے نہ کرنے والے فاسق ہیں. پھر اسی طرح 48 سے 49, خواہشات کی پیروی نہ کرو شریعت کو نافذ کرو, بس یہی لکھ لیجئے شریعت کیوں نہیں نافذ ہو رہی آج تک, خواہشیں ہیں رستے میں, کیونکہ شریعت کی کچھ باتیں خواہشات پہ پاؤں تو رکھتی ہیں, تو تھوڑی سی بھی نہ اگر ذمہ داری لی تو پھر کیا ہوگا اور آگے. پھر آیت نمبر 50، عادلانہ شریعت یا ظالمانہ جاہلیت، افا حکم الجاہلیت یبغون، کہ جب لوگ اللہ تعالیٰ کی دیوی شریعت کا انکار کرتے ہیں تو ان کا نصیب جہالت ہے، چاہے وہ کتنے ماڈرن اور کتنے دنیا میں امیر اور کبیر نہ کہلانے لگے۔ پھر آیت 51 سے 53، یہود اور عیسائیوں کو دوست مت بناؤ اس حد تک کہ ان کا رنگ تم پہ آنے لگے، یعنی ولایت کا درجہ نہ ہو۔ ہاں تعلقات رکھ لو، مواسات رکھو ان کے ساتھ، لیکن موالات نہیں کر سکتے۔ پھر آیت 54، اللہ تعالیٰ کے محبوب بندوں کی صفات۔ 55 سے 56، اہل ایمان کے حقیقی دوست کون ہیں؟ اللہ اور اس کے ماننے والے اور اللہ کا رسول۔ پھر اسی طرح 57 سے 60، دین اسلام کا مذاق اڑانے والوں کو دوست مت بناؤ، چاہے وہ داڑھی کا مذاق کرے، حوروں کا مذاق کرے، پردے کا مذاق کرے، یا پھر چار شادیوں کا مذاق کیوں نہ کرے، ایسے لوگوں کے قریب بھی نہ بیٹھیے، ورنہ آپ بھی چند دن بعد وہی بولی بولیں گے۔ پھر اسی طرح 61 سے 64، یہود کے شرمناک جرائم، یعنی وہ چیزیں کہ جس پہ انسان کو آج شرم آئے، لیکن ان سے یہ سرزد ہو گئے۔ آیت 65 سے 66، نفاذ شریعت کی برکات، اوپر سے بھی رزق آتا ہے، نیچے سے بھی رزق آتا ہے۔ آج آپ اپنے اس وجود پہ اور اپنے اس گھر پہ یہ شریعت نافذ تو کیجئے، دیکھیے پھر اس کی برکتیں۔ ساری دنیا لاک ڈاؤن کے خوف میں ٹینشن اور سٹریس اور ڈپریشن کا شکار دکھے گی، اور آپ کہیں گے اس سے تو اچھے دن ہی کوئی نہیں، اتنا سکون اور اتنا اطمینان تو زندگی میں کبھی آیا ہی نہیں، تو شر میں سے پھر خیر نکلے گی آپ کو بھی انشاءاللہ۔ اور 67، قرآن کی تبلیغ رسول اللہ صلی اللہ علیہ وسلم کا فرض منصبی ہے، یعنی بلغو، تبلیغ کرو، اور یہ کام کرنے کے لیے اللہ کے نبی آئے تھے۔ آیت 68، شریعت نافذ نہ کرنے والوں کی اللہ کی نگاہ میں کوئی عزت نہیں۔ بالکل اس کو ایسے ہی سمجھیے کہ رولز نہ بنانے والے آخر لوگوں کی نظروں میں بے عزت ہو جاتے ہیں۔ ڈس آرگنائز چیزیں کس کو اچھی لگتی ہیں؟ کسی کو بھی نہیں۔ تو جب تک شریعت کو نافذ نہیں کریں گے، اللہ تعالیٰ کی نگاہوں میں ہمارا کوئی مقام نہیں ہوگا۔ آیت 69، کسی گروہ سے نسبت آخرت میں نجات کے لیے کافی نہیں ہے، یعنی صرف نسبتیں جوڑ کے جنت نہیں ملے گی کہ اچھا آپ کا فلاں جنت میں گیا تو اب آپ کو بھی لے جایا جائے، نہیں، کچھ کوالیفیکیشن رکھنی پڑے گی، محنت کرنی پڑے گی۔ 71، شریعت کی بجائے خواہش نفس کی پیروی نہیں کرنی، اور آپ نوٹ کر رہے ہیں پوری صورت میں لفظ شریعت اور خواہش کئی دفعہ آپس میں ساتھ ساتھ ملتا ہوا دکھ رہا ہے۔ پھر 72 سے 77، شرک کرنے والے پر اللہ تعالیٰ نے جنت کو حرام کر دیا۔ 78 سے 81، بنی اسرائیل کے نافرمانوں پر اللہ تعالیٰ کی لعنت، اور اسی طرح سے پھر آیت 82 سے 86، مسلمانوں کے دوست کون اور دشمن کون۔ تو پارے کے آخر میں اللہ تعالیٰ نے دوست اور دشمن کی پہچان کرا دی۔ تو یہ تھا ایک جائزہ۔ اب چلتے ہیں چیدہ چیدہ آیات میں سے ہدایات، جس پہ انشاءاللہ عمل کرنے کے لیے ہم بے چین ہیں کہ ہمارا رب ہمیں کوئی کام دے اور ہم کریں۔ دیکھیے جب دل میں خواہش ہوتی ہے تو انسان کام مانگتا ہے، اور جب بوجھ لگے تو جو کام ملے اس سے بھاگتا ہے۔ تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اپنے راستے کے یہ سارے کام دے کہ جو پچھلی قوموں نے نہیں کیے اللہ ہم سے کروا لے۔ تو آیت نمبر 2 دیکھیے، معاشرت کا اہم اصول، تعاونوا علی البر والتقوی ولا تعاونوا علی الاثم والعدوان واتقوا اللہ ان اللہ شدید العقاب، نیکی اور پرہیزگاری کے کاموں میں ایک دوسرے کی مدد کیا کرو، اور گناہ اور زیادتی کی باتوں میں مدد نہ کرو، اور اللہ سے ڈرتے رہو، کچھ شک نہیں کہ اللہ کا عذاب سخت ہے۔ بہت ہی جنرل حکم ہے، عام درجے پہ آپ کے میرے لیے، تو کسی کی بھی مدد کیجئے جب وہ کوئی اچھا کام کر رہا ہے آپ کے ہمسائے میں، آپ کی دوستوں میں، فیملی میں کوئی اچھا کام کر رہا ہے، آپ سے اس کو مدد چاہیے، دیجئے، کوشش کیجئے۔ کوئی تقویٰ کو بڑھانے والی چیزیں مدد کریں، ہاں لیکن اس مردوان پہ مدد نہیں کرنی، مہندیوں کے تھال نہیں سجانے، اور بے پرد نہیں ہونا کسی کی خوشی کے لیے، نافرمانی کی محفلوں میں نہیں جا کر بیٹھنا کسی کے لیے۔ اب اس کو بڑے لیول پہ لیتے جائیے تو اجتماعی طور پہ تعاون کیجئے، جیسے آج کے حالات میں دیکھیے کہ وہ لوگ جو لاک ڈاؤن کی وجہ سے دہاڑی دار تھے، نہیں کر سکے کام، تو اب کل سے ان کے لیے الحمدللہ راشن پروجیکٹ اناؤنس ہوا نور القرآن کے پلیٹ فارم سے، تو بہت سارے لوگ اس میں اپنا حصہ بھی ڈال رہے ہیں، اور یہ کہنا چاہیے کہ چین چلتی ہے۔ آج ہمارے ساتھیوں نے ایک چھوٹی سی رپورٹ دی تو میرے تو آنسو ہی نکل رہے تھے کہ اللہ تعالیٰ ایسے ایسے لوگوں تک تو پہنچا رہا ہے کہ وہ اپنی جگہ جہاں ساتھی ہیں ادھر سے 20 منٹ دور ایک گاؤں میں گئی، کہتی ہیں صرف ایک کمرے کا گھر، और वहाँ से डेली वो बच्ची कुरान सीखने के लिए आती थी लॉकडाउन से पहले पहले, और आजकल वो सबीरुल जन्ना में, और इतनी टैलेंटेड बच्ची है, कभी पता नहीं चल सका। और आज उनके घर जाकर देखा है तो बचपन में भी चंद साल की थी तो बाप का इंतकाल हो गया। एक कमरे का घर, भाई कमाता है जो आजकल घर बैठा हुआ है, कि कह लीजिए कि घर में कोई जगह नहीं है कि जहाँ कोई बैठ सके, इतनी गुर्बत। और वो कोई जाएंगे किसी से मांगने? वो सड़कों पे जाके बैगर्स तो नहीं बनेंगे कि एक ही जगह चार चार पैकेज उठा लें? तो ये ताउन अलल बिर और तकवा है, अल्लाह इसको कबूल फरमाए जितने भी लोग इसमें मौजूद हैं, और अल्लाह ताला हक वालों को उनका हक पहुँचवाए। फिर इसी तरह आप देखिए कि दूसरी तरफ आप देखिए तो मजहबी तबका, इनको भी ज़रा एक दूसरे पर ताउन करना चाहिए। माशाल्लाह आप देखिए कि सुबह में हमारा जो दौरे कुरान इस वक्त चल रहा है 2020, दौरे हाजिर के फितने और उसका हल, तो बहुत खूबसूरत तरीके से कई प्लेटफॉर्म्स वाले, मैं सब के लिए दिल से दुआ करूंगी कि अल्लाह ताला उनके ज़रिए इन चीज़ों को वहाँ अल्लाह पहुँचा रहा है जहाँ हम नूरुल कुरान के बैनर पे नहीं पहुँच सकते, क्योंकि लोग हमें नहीं जानते होंगे। आपको कोई जानता है, आपके ज़रिए पहुँच जाएगा, मेरे ज़रिए। इस वक्त मेरा ख्याल है कि दुनिया में एक बहुत बड़ा ऐप जिसको करार दिया जाता है तीसरे नंबर पर, इस्लाम 360, अल्लाह ताला उनके ऊपर अपनी रहमतें करे, उनसे खैर के काम लेता रहे। उन्होंने अल्हम्दुलिल्लाह सिर्फ़ एक मिनट में इस चीज़ को डिसाइड करके इस दौरे कुरान को अपनी वेबसाइट पे, फेसबुक पे भी ले रहे हैं, उस दूसरी तरफ भी ले रहे हैं, यूट्यूब पे भी। इसी तरह यही काम हमारे और बहुत सारे भाई कर रहे हैं, सिस्टर्स के पास ये काम आता है, तो कीजिए, अपनी अपनी फेसबुक्स को ज़िंदा कीजिए। आपको तो ये पैगाम कुरान का पैगाम आता है, आपको दौरे कुरान का आता है, उसको आगे शेयर कर दीजिए। आज तो पूरी दुनिया एक ग्लोबल विलेज बन गई, ना गाड़ी में बैठना ना तैयार होना। आपको घर बैठकर एक नेमत मिलती है तो क्या अकेले वो नेमत ले जाएंगे? अल्हम्दुलिल्लाह ताउन अलल बिर व तक्वा की आज बहुत खूबसूरत मिसालें मुसलमान दीनदारों में भी मौजूद हैं, अल्लाह ताला हमें भी इसका हिस्सा बना दे। फिर इसके बाद देखिए कि आयत नंबर 3, तकमील दीन, अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नेमती व रदीतु लकुम अल इस्लाम दीना। अल्लाह ने आपको मुझे एक अधूरा दीन नहीं दिया, पूरा दीन दिया है, और अल्लाह ने तमाम भी किया और मुकम्मल भी किया। तो दीन इस्लाम एक मुकम्मल निज़ाम ज़िंदगी है, ये अलग बात है कि अब हम इसके हिस्से टुकड़े करके इस पे कुछ पे अमल करें और कुछ पे अमल ना करें। फिर आप देखिए कि आयत नंबर 6, तहारत का हुक्म है, जिसमें वुज़ू और तयम्मुम के मसाइल किसी हद तक है। या अय्युहल्लज़ीना आमनू इज़ा कुमतुम इलस्सलाती फ़ग़सिलू वुजूहकुम व अय्दीयकुम इलल मराफ़िकि वमसहू बिरूसिकुम व अरजुलकुम इलल काबैन। यानी वुजू के जो फ़राइज़ हैं वो इस आयत में आ गए, बाकी तरीका नबी सल्लल्लाहु अलैहि वसल्लम से हमें मिल गया। तो क्या पता चला कि जब एक इंसान पाक रहना चाहता है तो अल्लाह ताला उसको वुजू और हत्ता के तयम्मुम और गुसल के तरीके तक सिखाते हैं। तो फ़राइज़ वुजू भी हैं इसमें, सुन्नत की अहमियत भी है, आसान शरीयत है, मुश्किल दीन नहीं है आपका मेरा। फिर आयत नंबर 8 देखिए, क़याम अदल, या अय्युहल्लज़ीना आमनू कूनू क़वामीन लिल्लाह, ऐ ईमान वालों खड़े हो जो अल्लाह के लिए अदल की गवाही देने वाले बनकर, और लोगों की दुश्मनी तुमको इस बात पर आमादा न करे कि अदल न करो। क्या पता चला पीयर प्रेशर में आके अदल छोड़कर दूसरी तरफ नहीं झुक जाना, और किसी से इतनी दुश्मनी ना हो जाए कि अदल ही ना कर सको। यानी अदल अदल अदल, ये उम्मत अदल कायम करने के लिए भेजी गई थी, और आज आप देखिए कि हमारे ही पास कितनी नाइंसाफियों की मिसालें हैं, क्योंकि कुरान नहीं आम हुआ ना, ये किताब नहीं, ताउन अलल बिर्रि व तक्वा नहीं हुआ। जितना ज़्यादा आप और मैं इस चीज़ की ख्वाहिश रखेंगे कि अल्लाह हमें अलम बरदार बना, अदल का झंडा हमारे हाथों में दे, उतना ज़्यादा अल्लाह ताला आपके लिए इस काम को आसान करेगा। फिर इसी तरह से आप देखिए कि अगली चीज़, हुब्बे इलाही के दावे, आयत 18 है, वक़ालत अल्यहूद वन्नसारा नहनु अबनाउल्लाही व हिब्बाहू। मोहब्बत के दावे कर लीजिए, नाते पढ़िए, शेर पढ़ें, उठते बैठते एक प्यार भरा फूल भेजें, और कोई काम का दे तो कि ये मैं नहीं कर सकता, इसके लिए मैं अवेलेबल नहीं हूँ, नहीं ये आज बड़ा मुश्किल है, तो फिर ऐसे बंदे से आप कितने को खुश होंगे। तो फिर लिखिए कि अल्लाह के महबूब अजाब का शिकार होते हैं। कोई माँ अपने बच्चे को मारती है तो तुम बताओ अगर तुम्हारे ये दावे सच्चे थे तो फिर इतनी पकड़ क्यों आई हिस्ट्री में तुम्हारी। फिर इसी तरह आयत 32, इंसानी जान की हुरमत, मन कतला नफ्सम बिगैरी नफ्स, यानी नाहक किसी को कत्ल किया, और इसी तरह से ज़मीन में फसाद करना गोया के सारी इंसानियत को कत्ल करना, फ़कन न मकतल नास जमिया। ऐसे लोग वो हुरमत की डोरी खोल देते हैं कि जिसके बाद हुरमतें पामाल होती हैं। इसके बरक्स व मन अख्या फ़कन्नमा जमिया, एक को बचा लिया तो उसने सबको बचा लिया। तो जिस माशरे में इंसानी जान की हुरमत ख़त्म हो जाए, कि वहाँ लोग महफूज नहीं समझते खुद को। फिर आए 33, फसादियों की सज़ा, और लिख लीजिए डकैतियों की सज़ा, यानी डाका डाले कोई तो क्या सज़ा है। चोर की सज़ा तो बड़ी मारूफ है, इस आयत में वो सज़ा मौजूद है कि इन्नमा जज़ाउल्लज़ीन युहारिबून अल्लाह व रसूलहू। तो आप देख लीजिए कि सूली तक चढ़ाने की बात है, कत्ल किए जाएंगे, मुखालिफ सिम्मतों से हाथ पाँव काटे जाएंगे, क्योंकि अल्लाह और उसके रसूल को ये सब नहीं पसंद। और अल्लाह और रसूल से लड़ने का मतलब क्या है? इस्लामी हुकूमत के खिलाफ बगावत करना, किसी मुल्क में जाकर एजिटेशंस करते रहना, फसाद में डाका जनी और कत्ल व गारत गरीबी आती है। फिर इसी तरह 44, अहकामात इलाही का अदम निफास कुफर है। अल्लाह अकबर, ये वो आयतें आपके सामने हैं, देख लीजिए। वमल्लम याहकुम बिमा अनज़लल्लाहु फौलाइका हुमुल काफिरून। जो लोग अल्लाह ताला के नाजिल करदा अहकाम के मुताबिक फैसले नहीं करते वही काफिर है, यानी अकीदे और अमल के कुफर का फ़र्क। और इनफरादी और इज्तमाई सतह पर निफाज़े दीन, तीन मुख्तलिफ अंदाज में ये बात इसी सूरत में हमने पढ़ी, तो क्या पता चला कि शरीयत नाफिज करने के लिए होती है। आप कहते हैं हुकूमत नहीं करती, आप कर लीजिए अपने इस 6-7 फुट के जिस्म पे और अपने ये 500 गज के घर पे। आप अपनी अपनी सतह पे कीजिए, अपने बच्चों पे शरीयत को नाफिज करें, अपनी शादियों में शरीयत ले आइए, जीने मरने पे ले आइए। इंशाल्लाह देखिएगा ईंटें सीधी होंगी तो घर खुद बहुत सीधा होगा। फिर आयत 51, यहूद और नसारा से दिली दोस्ती नहीं करनी, ऐसी दोस्ती के जिसमें नस्लें ही बह जाएं और आपके अफकार उनके अफकार में ना ढलें, लेकिन उनके अफकार का रंग आपके बच्चे बच्चे की ज़ुबान पे आ जाए। या अय्युहल्लज़ीना आमनू ला तत्तखिज़ुल यहूदा वन्नसारा औलिया। तो ऐसी दोस्तियाँ जो बात में नस्लों को इस्लाम से दूर कर दें, इसकी इजाज़त नहीं है। और वली दिली दोस्त को कहते हैं। विलायत और हुस्न सलूक में बहुत फ़र्क है, हुस्न सलूक किए जाएंगे लेकिन दिली दोस्तियाँ नहीं की जाएंगी। और फिर आयत 54, जिसमें उम्मत मुस्लिमा को एक बिल्कुल धमकी है, इर्तदाद अमली। इर्तदाद कहता है छोड़ देना, के नाम के तुम मुसलमान रहो और काम तुम्हारे मुसलमानों वाले में ना हो तो अल्लाह की किताब में तुम मुर्तद हो। या अय्युहल्लज़ीना आमनू मन यर्तद्द मिनकुम अन दीनिही फसौफ याअतिल्लाहु बिकौमिन युहिब्बुहुम व युहिब्बूनहू अज़िल्लतिन अलल मोमिनीन अइज़्ज़तिन अलल काफिरीन युजाहिदून फी सबीलिल्लाह वला यखाफून लौमत लाइम। अल्लाह हमें ऐसे लोगों में शामिल कर ले कि जिनमें ये चारों खूबियाँ हों। देखिए इतनी ज़बरदस्त शायद है, मुझे तो इतनी पसंद है कि दिल करता है कि मैं इसको हर दर्स में कोट करूँ। ऐसा शाही और जलाली अंदाज है, ऐ ईमान वालो अगर तुम में से अपने दीन से कोई फिर जाए तो फिर जाए, यानी जाओ, गो अहेड, कल के जाते आज जाओ, तुम रूठे हम झूठे, क्यों अल्लाह का क्या बिगड़ेगा, क्योंकि फसौफ यातिल्लाह, तो अल्लाह ऐसे लोग पैदा कर देगा जिनसे वो मोहब्बत रखेगा। और अल्लाह ने किए, जब अरबों के अंदर रौनक आई, अल्लाह ने बुखारा से एक शख्स को चुना, आज लोग उसको इमाम बुखारी कहते हैं। अल्लाह ने तुर्कों से वो काम करवा लिया जो अरब ना कर सके, तो क्या कल माजी में अल्लाह ये कर चुका तो आज नहीं करेगा। और फिर उस गिरोह की खूबियाँ अल्लाह हमारे अंदर ले आए कि वो अल्लाह से मोहब्बत करें और अल्लाह उनसे मोहब्बत करे। मोमिनों के हक़ में नरम दिल होंगे और कुफार पर अपने अकायद के मुताबिक सख्त होंगे। अल्लाह की राह में जिद्दोजहद करेंगे। और सबसे बड़ी बात, वला यखाफून लौमत लाइम, किसी मलामत करने वाले की मलामत से नहीं डरेंगे। मुखालफत दुश्मनों की तरफ से होती है, मलामत अपनों की तरफ से होती है, यानी किसी रंग में भी अल्लाह के दीन पे अमल करते हुए या उसको बढ़ाते हुए आगे घबराएंगे नहीं। और जिसको ये मिल जाए, ज़ालिक फ़ज़लुल्लाह युतीही मन यशा वल्लाहु वासिउन अलीम। तो अकीदे और अमल का इर्तदाद, दीन से फिरना, कोई डिक्लेयर करके करता है और कोई बग़ैर डिक्लेरेशन के करता है। फिर आयत 66, निफाज़े शरीयत की बरकत। आज लोग खौफजदा होते हैं, शरीयत लग गई तो खाएंगे क्या, पिएंगे कहाँ से, तो अल्लाह ताला का फैसला देखिए। वलौ अन्नहुम अक़ामु तौरात वल इंजील, और अगर वो तौरात और इंजील को और जो किताबें इनके परवरदिगार की तरफ से इन पर नाजिल हुई इनको कायम करते तो अपने ऊपर से और पाँव के नीचे से रिस्क खाते। इनमें कुछ लोग दरमियाने रास्ते पर हैं और बहुत से ऐसे हैं जिनके आमाल बुरे हैं। आज हम मुसलमानों को भी यही पैगाम है, क्यों खुद को भी परेशान करते हो, नस्लों की नस्लें तुम्हारी बेगार में जा रही हैं। आज ऐलान करो इस ज़ात से लेकर दुनिया के हर मुसलमान मुल्क में अल्लाह का कानून नाफिज करो, देखो फिर कहाँ से आता है। जब सऊदी अरब में शरीयत नाफिज हुई तेल के कुएं निकल आए। आज भी अल्लाह ने क्या क्या छुपाए रखा है आपके मुल्कों में, دنیا کے ہر جگہ کے مسلمانوں کے لیے یہی پیغام ہے کہ آپ اپنے اوپر قرآن کو نافذ کریں، آپ کی انفرادی زندگی میں برکتیں آ جائیں گی. پھر آیت 67، تبلیغ قرآن. یا ایھا الرسول بلغ ما انزل الیک من ربک، پہنچائیے جو اللہ نے آپ کی طرف نازل کیا ہے، اور اگر یہ آپ نے نہ کیا تو آپ نے تو رسالت کا حق ادا نہ کیا. اور باقی رہ گئے لوگ کیا کہیں گے، کیونکہ جب ہم یہ کام کرنے نکلتے ہیں تو لوگوں سے ڈر جاتے ہیں. تو کل جو بات نبی صلی اللہ علیہ وسلم کو کہی تھی وہی آج ہمیں کہی جا رہی ہے کہ واللہ یعصمک من الناس، اللہ آپ کو لوگوں سے بچا لے گا. اور لوگوں کی اوقات بھی کیا ہے، بے شک اللہ تعالیٰ کافروں کو ہدایت نہیں دیتا. تو تبلیغ دین کا بنیادی ذریعہ قرآن کریم ہے، اپنی باتیں نہیں. دیکھیے اس وقت ہم بہت لمبی چوڑی مزیدار باتیں کر سکتے ہیں، لیکن اس وقت یہ سٹائل کیوں چوز کیا گیا کہ آپ کو رکنے ہی نہیں دے رہی. آیت پہ آیت آپ نوٹ کر رہے ہیں، کان بھی تھک رہے ہیں، ہاتھ بھی تھک رہے ہیں، لیکن اصل میں آج اس کی ضرورت ہے، کیونکہ دوسروں کی باتیں تو کیلو کا حال ہے چاہے وہ کتنی ہی اچھی کیوں نہ ہو. آیت 68 میں نفاذ شریعت کے بغیر پھر تمہاری کوئی حیثیت بھی نہیں. کل یا اہل الکتاب لستم علی شیء حتی تقیموا التوراۃ والانجیل وما انزل الیکم من ربکم، یعنی جیسے کسی ملک میں رہنے والے لوگوں میں سے کوئی قانون کو نہ فالو کرے، پابندی نہ کرے، بار بار قانون شکنی کرے، تو اس حکمرانوں کے لیے اور اس وہاں کے عدلیہ کے لیے اس کی کیا حیثیت ہے، اٹھا کر اس کو جیل میں ڈال دیتے ہیں. یہی کام اللہ بھی کرے گا ان لوگوں کے ساتھ جنہوں نے دنیا میں اللہ کے دین کا نام تو لیا لیکن پھر اس کو امپلیمنٹ نہ کیا. پھر آیت 77، دین میں غلوف کی ممانعت، یعنی ایگزیجوریٹ نہ کرو. قل یا اہل الکتاب لا تغلو فی دینکم، غلوف کا مطلب ہوتا ہے حد سے آگے بڑھنا. عقیدے اور عمل کے بارے میں دین کی حدود سے تجاوز کرنا غلوف ہے. یعنی آج تثلیث کا عقیدہ اور عیسیٰ کو خدا سمجھنے کا عقیدہ یہ غلوف کی پیداوار ہے. جیسے آج اللہ کے نبی کے مقام کو کوئی بالکل ہی گرا دیتا ہے، کوئی بہت بڑھا لیتا ہے. پھر اسی طرح 78-79 میں نہی عن المنکر، نہ کرنے کی سزا. یعنی جب ہم دوسروں کو برائیوں پہ ٹوکتے نہیں اور نیکیوں کی رغبت نہیں دیتے تو کیا ہوتا ہے، لعن الذین کفروا من بنی اسرائیل. یعنی اللہ نے دو بڑے نبیوں داؤد علیہ السلام اور عیسیٰ علیہ السلام کی زبان سے لعنت کروائی ان لوگوں پہ کہ جو لوگوں کو نافرمانیوں سے نہ روکتے تھے اور برے کام بھی کرتے تھے اور خود بھی انہیں برائیوں میں انڈلج ہو گئے. آج اللہ تعالیٰ ہمیں بھی اس کام کو ذمہ داری سے کرنے کی توفیق دے. تو یہ تھی ہدایات الہی. اب پتہ نہیں آپ نے میں نے اس کے اوپر لبئی کہا ہے یا تھک چکے ہیں.